اب احادیث سے تھوڑا سا دیکھ لیتے ہیں. حضرت ابو ہریرہ سے روایت ہے کہ اللہ کے نبی سے پوچھا گیا وہ کون سی چیز ہے جس کی وجہ سے اکثر لوگ جنت میں جائیں گے. آپ بھی تو سوچتے ہیں نا, مثلا کوئی کہے گا نمازوں سے, کوئی روزے کا ذکر کرے گا, تو اللہ کے نبی نے کیا فرمایا, اللہ کا تقوی, خوف اور حسن اخلاق. اسی طرح ایک شعر کا ترجمہ ہے, جنت متقین کے تقوی اور پارسائی کا کیا خوب بدلہ ہے, جنت تمنا اور آرزوں اور منت کشی اور احسان مندی کی ماجگاہ ہے. تو گویا کہ اس ایک میں ہم نے بہت کچھ دیکھا. اب اگلا فائدہ تقوی کا کیا ہے, تقوی متقی اور دوسرے لوگوں کے گناہوں کی مغفرت اور بخشش کا ذریعہ. یہ تو آپ نے میں نے کئی دفعہ سنا ہے نا کہ ہمارے اپنے گناہوں کی بخشش ہوتی ہے, لیکن اب اس میں آپ پڑھیے کہ آپ متقی ہوئیں تو آپ کے گھر والوں کے بھی گناہ معاف ہو جاتے ہیں. کیسے ہے ذرا دیکھیے گا اس کو, ابن عاشور کا قول ہے, تقوی متقیوں اور پارساؤں کے گناہوں کی مغفرت کا تو سبب ہے ہی, اس کے ساتھ غیروں کے گناہ بھی اس کے طفیل میں بخش دیے جاتے ہیں, کیونکہ تقوی کی وجہ سے متقی اور پرہیزگار شخص نافرمانوں اور گناہگاروں کی مجلسوں اور محفلوں میں شریک ہونے سے الگ ہو جاتا ہے, جس کی بنیاد پر اس گناہگاروں کی قبیل سے تعلق رکھنے والے لوگوں میں سے بہت سے لوگوں کو گناہوں کے کرنے سے متقیوں اور پرہیزگاروں کی اقتداء کی وجہ سے باز رہنا پڑتا ہے, جو ان کے ساتھی بھی تھے اور ان کے ہم نوا تھے. اس طرح بہت سی نافرمانی اور معصیتوں کا خود بہت کلا کما ہو جاتا ہے. یہ بھی اللہ کی مغفرت اور بخشش کا مظاہر ہے. میں آپ کو عملی مثال دے دیتی ہوں اس کی. آپ کھانا کھانے گئے کسی ہوٹل, اب وہاں دیکھا تو میوزک ہے. اب آپ کہتے ہیں کہ اگر ادھر میوزک ہے تو میں تو نہیں بیٹھوں گا. آپ جاتے ہیں کاؤنٹر پہ, مینیجر سے کہتے ہیں کہ کین یو ٹرن آف دا میوزک پلیز. اب وہ اگر عقل مند ہے اور باقی اس کو پتہ ہے کہ آپ اس کو پیسے دے کے جائیں گے, وہ کہے گا نو پرابلم, آپ بیٹھیے. اب چوں ہی اس نے میوزک بند کیا, آپ بیٹھ کے کھانا کھانے کے لیے, تو وہ جو 20-25 لوگ پہلے سے بیٹھے تھے وہ بھی تو میوزک کے اس گناہ سے محروم ہو گئے. یہ مراد ہے. آپ شادی حال میں گئے, سب بیٹھے مستی میں بیٹھے, اب آدھے لوگ سننا نہیں چاہ رہے ہوتے, لیکن ابھی جرت نہیں آئی ہوتی, پتہ نہیں کب آئے گی. خیر اب آپ کی وجہ سے انہوں نے میوزک بند کیا, تو وہ آدھے سے زیادہ لوگ شکر کرتے ہیں. یہ لوگ کہتے ہیں کبھی کبھی, ایسا بہت کم ہوتا ہے, لیکن کبھی کسی شادی میں ہو تو لوگ کہتے ہیں آپ آئیے گا ہم بند کر دیں گے, یا آپ نہیں ہوتا وہ لگا ہوتا ہے جب جائیں تو بند کرتے ہیں. تو کئی لوگ آ کے کہتے ہیں شکر ہے آپ آئے, ہمارے تو سر میں درد تھا. تو بھائی آپ سر درد کیوں کروانے گے, ابھی بھی آپ کو خیال نہیں آ رہا, یا آپ تھوڑی دیر جو جا کے بیٹھ آتے ہیں نا, آپ کئی لوگوں کو سرٹیفکیٹ دے کر آتے ہیں کہ اور کرو, سیدھی سی بات ہے. تو لہٰذا جب آپ گناہ سے بچتے ہیں تو دوسروں کو بھی بچاتے ہیں. اس طرح بھی مثالیں اس بات کی کہ آپ کی وجہ سے آپ کے گھر والے خود بخود وہ کام چھوڑ دیتے ہیں. پھر اسی طرح سے تقوی کا اگلا فائدہ, تقوی اللہ کے نزدیک معزز ہونے کا معیار ہے. کون ہے آپ میں سے جو باعزت نہیں ہونا چاہتا؟ ہر ایک چاہتا ہے, بچہ بھی عزت چاہتا ہے. تو ان اکرمکم عند اللہ یتقاکم, سورہ حجرات آیت 13 میں ہے کہ تقوی ہی اصل میں اللہ کے ہاں عزت دلاتا ہے. پھر اگلا فائدہ کیا ہے کہ متقی کے لیے اللہ تعالیٰ, فرشتے اور عام لوگوں کی محبت مسخر ہو جاتی ہے, یعنی محبتیں ملتی ہیں متقیوں کو. ہم کہتے ہیں لوگ ہم سے ناراض ہوں گے, جبکہ سورۃ آل عمران آیت 76, بلا من اوفی بعہدہ واتقى فان اللہ یحب المتقین, آپ اپنے عہد کو پورا کیجئے, اللہ سے ڈریے تو اللہ محبت کرے گا. اور یہاں وہ حدیث بھی آپ کے لیے لکھی ہوئی ہے کہ حضرت جبرائیل علیہ السلام سے اللہ تعالیٰ کہتے ہیں کہ میں فلاں سے محبت کرتا ہوں, تم بھی کرو, اور وہ چین ریئیکشن چلتے چلتے زمین کے لوگوں کی نظروں میں بھی وہ شخص محبوب نظر بن جاتا ہے. ابن عمر کہتے ہیں جو شخص اللہ تعالیٰ کا تقوی اختیار کرے, نمبر ایک لکھے اس پہ ون لکھے, نمبر ٹو صلہ رحمی کرنا اپنی زندگی کا شیوا بنا لے, تو اس کی عمر لمبی کر دی جاتی ہے, اس کا مال و اسباب ہر روز ترقی کی راہ پر گامزن ہو جاتا ہے, اور اپنے اہل و عیال اور برادری کے لوگوں کی نظروں میں محبوبیت کے مقام پر فائز ہوتا ہے. یقین کریں یہی کچھ ہم چاہتے ہیں اپنے گھر والوں سے. شوہروں کے پیارے بننا چاہتے ہیں, بچے ہماری رسپیکٹ کریں, رشتہ دار ہم سے خوش ہوں, تو اس کا طریقہ تقویٰ ہے. زید بن اسلم سے روایت ہے, فرماتے ہیں کہا جاتا ہے جو شخص اللہ کا تقویٰ اختیار کرنے والا بن جائے, اس کے نتیجے میں وہ خود بہت لوگوں کا محبوب نظر بن جاتا ہے, چاہے بادل نہ خواستہ ہی کیوں نہ ہو. یہ بات آپ نے نوٹ کی کبھی؟ لوگ کہتے ہیں بڑا اچھا کام کر رہے ہیں تو آپ کیوں نہیں آتے؟ نہیں ابھی ہمارے پاس ٹائم نہیں ہے. یعنی لوگ خود وہ کام کرے نہ کرے آپ کے کام کی بڑی تعریف کریں گے, آپ بہت اچھا کام کر رہے ہیں. اچھا آپ کے ماں باپ کتنے خوش قسمت ہیں, تو بھائی آپ بھی اپنے ماں باپ کو خوش قسمت ہونے کا موقع دیں, وہ ابھی سفر دور ہے. तो कभी आप देखिए अच्छा काम करने लगे कोई बुरा नहीं कहेगा, इल्ला ये कि बहुत हद से गुजरा हुआ फासिक है, अदरवाइज इंसान को इंसानों की मोहब्बत मिलती है। फिर इसी तरह एक और तकवा का बहुत बड़ा फायदा है, बहुत बड़ा, मैंने इसलिए कहा कि वाकई ये फायदा लोगों को पता चल जाए तो वो सिर्फ इस फायदे को पाने के लिए तकवा इख्तियार करें। और वो क्या है, अल्लाह की तरफ से गैबी मदद आती है तकवा की वजह से, नुसरत आती है, अल्लाह साबित कदम रखता है बंदे को नेकी पे और उसके काम आसान कर देता है। सूरत बकरा 194, वत्तकुल्लाह वालमु अन्नल्लाह माल मुत्तकीन, जान लो कि अल्लाह मुत्तकियों के साथ है। अब मुझे बताएं कि जब अल्लाह किसी के साथ हो तो उसके काम बनेंगे, और इसको आप अपनी अमली ज़िंदगी में आजमा के देख लें। तकवा की बुनियाद पर नामुमकिनात मुमकिन बनते हैं, इम्पॉसिबल को पॉसिबल बनाने वाली चीज़ तकवा। और दूसरी बात इस्तकामत, जम जाता है बंदा। अगर आप किसी नेकी पे जमते नहीं है ना, तो चेक करके आइए घर में थर्मामीटर से, तकवा कमज़ोर था तो आप उस नेकी को छोड़ चुके थे, और जब आपके अंदर तकवा बढ़ता है आप दोबारा वही नेकी शुरू करते हैं और अल्लाह ताला आपका दिल जमाता है। कई लोग हैं नमाज़ें शुरू करते हैं फिर छोड़ देते हैं, हिजाब शुरू करते हैं फिर छोड़ देते हैं, तो तकवा बंदे को अपनी नेकियों पर जमाता है। फिर इसी तरह से हज़रत मूसा और हारून की मिसाल सूरह तौहा 46, काला ला तखाफा इन्ननी माकुमा अस्मऊ व अरा, कहा तुम डरो नहीं मैं तुम दोनों के साथ हूँ, सुन भी रहा हूँ देख रहा हूँ। अब यहाँ एक अकीदे की बात है इसलिए मुझे करनी ही चाहिए कि क्या अल्लाह ताला साथ होता है तो उसके अंदर चला जाता है, चलता फिरता है अल्लाह ताला उसके साथ? जहाँ अल्लाह के साथ का जिक्र हो तो वो क्या है, समात, बसारत, माइत और इल्म, चार बातें हैं। हम जब कहते हैं ना अल्लाह हमारे साथ है, दूर रह कर सातवें आसमान पर है अल्लाह ताला, अर्श उसका ऊपर है, वजूद के साथ अल्लाह ऊपर है, मत कहा करें अल्लाह ताला हर जगह हाजिर नाजिर है। वो नाजिर है, वो समी है, वो अलीम है, और वो हमारी मदद करता है दूर रहकर, लेकिन वजूद के अतबार से अल्लाह ताला आसमान पे है। ख़ास ख़ास मौाक़े पे अल्लाह ताला नीचे आते हैं, जैसे रात के आखिरी पहर में अल्लाह ताला नीचे आते हैं, ठीक है? तो दूर रह के सुनता है, आज हमारी माँ दूर रह के हमारी आवाज़ सुनती है, अल्हम्दुलिल्लाह सुनती हैं, फ़ोन पे बात कर ले सुनेंगी, देखती हैं बिल्कुल देखती हैं, आप वेबकैम खोल लीजिए, स्काइप खोल लीजिए, वो आपको देखती हैं, दूर रह के आपकी कोई मदद कर सकती हैं, एक ख़ास हद तक कर देंगी, दुआएं कर देंगी। हैं अल्लाह ताला की इसी कैफियत को बहुत बढ़ा लीजिए तो अल्लाह ताला ये सब दूर रह के कर सकते हैं। इसी तरह यूनस बिन उबैद के पास एक शख्स आया और कहने लगा वसीयत कीजिए, तो उन्होंने कहा मैं तुमको अल्लाह के तकवे और मर्तबा एहसान के हासिल करने की वसीयत करता हूँ। यानी छोटा मोटा तकवा नहीं, आखिरी दर्जा जो एहसान के दर्जे का होता है, क्योंकि अल्लाह ताला मुत्तकियों और परहेजगारों के साथ है और नेक लोगों को अल्लाह का साथ नसीब होता है। जिसको अल्लाह का साथ मिल गया उसको किसी और का साथ चाहिए? बिल्कुल भी नहीं चाहिए। और इंजाम कार भी तकवा वालों का अच्छा होता है। सूरत अलराफ 128, इन अलर्द लिल्लाही, सारी ज़मीन अल्लाह की है, यूरिसुहा मई यशाउ मिन इबादिही, वो जिसको चाहता है अपने बंदों में से वारिस करता है, वलाक़िबतु लिल्मुत्तकीन, तकवा के वालों का ही इंजाम अच्छा है। फिर अगला फ़ायदा जो बहुत खूबसूरत है, आमाल और अफ़ाल में खैर व बरकत का ज़रिया होता है। आप अमल कोई भी करते हैं ना, वो छोटा सा ही होता है, अल्लाह उसको बढ़ा कैसे देता है? तकवा की वजह से। इसकी मिसाल नबी सल्लल्लाहु अलैहि वसल्लम के बदर के मैदान में है, जब दुश्मन गालिब आ रहे हैं, हथियार नहीं, असलहा नहीं, तो क्या किया आपने, ज़मीन से एक कंकरों की मुट्ठी पकड़ी और यूं फेंकी, और अल्लाह ने कहा वमा रमैता इज़ रमैता वलाकिन अल्लाह रमा, ये आपने जो फेंका ये आपने नहीं फेंका बल्कि अल्लाह फेंकता। अल्लाह कंकरियों को बुलेट बना के काफिरों की आंखों में डलवा देता है। इसी तरह आप एक लफ्ज़ बोलते हैं, अल्लाह ने खैर देनी लेनी है, उसको पता नहीं दुनिया के किस किस हिस्से में फैला देगा। ये बरकत अल्लाह की तरफ से होती है, खैर अल्लाह की तरफ से होती है, और मैं दिन रात इस चीज़ को देखती हूँ। पर्सनल बातें अच्छी नहीं होती, लेकिन दिन रात जब साथियों को दीन के काम में जुड़ता और आगे आता देखती तो मैं सोचती हूँ अल्लाह ताला नज़र से बचाए, इतने लोग तो कभी स्टूडेंट्स में नहीं होते थे जितने स्टाफ मीटिंग में होते हैं। ये बरकत कहाँ से आती है? साथियों की कोशिशें और बरकत अल्लाह की तरफ से। तो याद रखिए, मेरा आपका काम सिर्फ अपना मुहासबा है, अपनी डायरेक्शन सीधी रखिए, लाइन ऑफ एक्शन सीधी रखिए। अल्लाह उस बात को मट्टी बनाकर रेत की तरफ फैला दे, ये उसकी बात है। अल्लाह ताला इस चीज़ को तकवा के साथ जोड़ देते हैं। इसी तरह लैस बिन अभी सुलेम ने एक खत लिखा था, कुछ उसके अल्फाज के कहते हैं, सलाम अलैक, तुम पर सलामती हो, मैं उस अल्लाह की तारीफ बयान करता हूँ जिसके अलावा कोई माबूद बरहक नहीं, इसकी ज़ात अल आला है या अल अली है, यानी वह सिफत अलूफ़ से मुत्तसिफ़ है और अजीम है। यानी पहले अल्लाह की सिफत अल अली पे गौर कराया, پھر عظیم پہ اور کہا کہ میں گواہی دیتا ہوں کہ محمد صلی اللہ علیہ وسلم اللہ کے بندے اور اس کے رسول ہے، مراد یہ کہ جو اللہ اتنا بڑا اور اتنا عظیم ہے تو تم اس سے ڈرو. جب بندہ اللہ سے ڈرتا ہے تو چاہے وہ تھوڑے ہوں کم ہوں، تھوڑا فائدہ ہو زیادہ ہو، لیکن اللہ تعالیٰ اس کو برکت ضرور دے گا. امام مالک رحمہ اللہ نے موتا لکھی تھی، امام بخاری کی چھوڑی ہوئی جو حدیثیں تھیں ان کو جمع کر کے موتا امام مالک لکھی. لوگوں نے ان کی دیکھا دیکھی موتا لکھنی شروع کر دی، تو ان کو کسی نے آ کے بتایا، امام صاحب آپ کو پتہ کہ لوگوں نے آپ کی نقل میں آپ کی طرح کتابیں لکھنی شروع کر دیں؟ تو ان کا وہ تاریخ ساز جملہ آج بھی کتابوں میں، کا ڈونٹ وری، مجھے اس کی فکر نہیں ہے، کیونکہ مَا كَانَ لِلَّهِ بَقِيَّةً، جو کام اللہ کے لیے کوئی کرے گا وہ تو باقی رہے گا. تو جو میری نقل میں ایک کام کر رہے ہیں صرف ایک کابل میں کر رہے ہیں مقابلے پہ، وہ ختم ہوگا. اور آج دیکھیے امام مالک کا وہ جملہ کتنا سچا ہے، آج صرف ایک موتا مارکیٹ میں آپ کو ملتی ہے اور موتا امام مالک ہے، باقی سب ختم ہو گئی. جوش میں کام شروع ہوتے ہیں پھر ختم ہو جاتے ہیں، کیونکہ جب تقویٰ کی بنیاد پہ کوئی کام نہیں ہوگا وہ کام کبھی نہیں پنپے گا. آپ بھی اپنے لیے نصیحت لے لیں، پڑھتے ہیں نا، پڑھاتے ہیں ہر وقت، آپ کلاس شروع کریں، آپ کوئی بھی سوشل ورک کام کریں، کوئی ہاسپٹل میں جا کے کسی کی خدمت کریں، پہلے چیک کریں کہ میری نیت کیا ہے. اگر اندر تقویٰ ہے انشاءاللہ اللہ تعالیٰ آپ کی تھوڑی چیزوں کو بھی زیادہ کر دے گا. پھر اسی طرح خوشخبریاں ملتی ہیں تقویٰ سے، اور وہ کیا، کیسے لوگ اللہ کے ولی ہیں. یہ جو آپ ہیڈنگ ہے نا، اس کے نیچے سائڈ پہ آپ لکھنا چاہے تو لکھ لیجئے کہ تقویٰ کا ایک فائدہ ولایت ملتی ہے، بندہ اللہ کا ولی بن جاتا ہے. سورۃ یونس آیت 62-63، الا ان اولیاء اللہ لا خوف علیہم ولا هم یحزنون الذین آمنوا وکانوا یتقون. تو تقویٰ والوں کو اللہ اپنا ولی کہہ کر خوشخبریاں بھی دلواتا ہے. لہم البشرا فی الحیات الدنیا وفی الآخرہ، تو اللہ تعالیٰ کی طرف سے خوشخبریاں ملتی ہیں. اگلا فائدہ کیا کہ تقویٰ کتاب الہی سے سرشاری کا ذریعہ ہے. یہ سرشاری کیا ہوتی ہے؟ یعنی ایک بندہ تقویٰ کی وجہ سے ہدایت پا لیتا ہے، سر سے پاؤں تک اس کتاب کے اندر ڈھلتا جاتا ہے. پہلی دوسری آیتیں ہیں سورہ بقرہ کی، ذالک الکتاب لا ریب فیہ ہدی للمتقین. پھر اسی طرح اگلا بہت بڑا فائدہ ہے تقویٰ کا کہ علم نافع کی دولت سے بندہ فیض یاب ہوتا ہے. متقی اور پرہیزگار کو تقویٰ کی وجہ سے مکافات عمل کیا کہتے ہیں، آپ کے کام کی جزا، اس کے بدلے میں اللہ سے علم نافع ملتا ہے. سورۃ بقرہ 282، وَاتَّقُوا اللَّهَ وَيُعَلِّمُكُمُ اللَّهُ وَاللَّهُ بِكُلِّ شَيْءٍ عَلِيمٌ. اور اللہ سے ڈرو، اللہ تمہیں سکھاتا ہے، اور اللہ تعالیٰ ہر چیز کو خوب جاننے والا. اس کو پڑھیے گا ذرا، لفظ مشکل ہے لیکن بات بڑی اہم ہے، اس لیے میں آپ کے سامنے بک سے پڑھوں گی. علماء کرام کے نزدیک علم کے حصول میں کوتاہی، سوچیے علم حاصل کرنے میں کوتاہی ہے، یا فہم اور ادراک کے زاویے سے طالب علم کے اندر نقص کا شعور ہے. یعنی استاد تو پڑھا رہا ہے، سب کو سمجھ بھی آ رہا ہے، آپ کو نہیں آ رہا، یہ دوسرا ایشو ہوا. اور مسائل کے ادراک اور استنباط میں کج فہمی کی بیماری، اب یہ تیسرا درجہ اسٹوڈنٹس کا کیا ہو سکتا ہے، بیٹھے آ بھی گئے، سیکھا سمجھ آ گیا، لیکن جب اس کو عملی زندگی پہ اپلائی کرنے لگے تو کر نہ سکے. چوتھی خرابی، حصول علم کے لیے طبیعت کا عدم میلان، شوق ہی نہیں کلاس میں آنے کا. میلان کہتے ہیں جھکاؤ کو. یعنی چوتھی بیماری جو کسی بھی طالب علم میں ہو سکتی ہے وہ کیا، کہ علم حاصل کرنے کی طرف توجہ ہی نہیں ہے، میلان نہیں. اور پانچویں، اس میں نشاط نہ پایا جانا. نشاط کیا ہوتا ہے؟ خوشی. یعنی خوشی خوشی نہیں آتا بندہ علم کی محفل میں. کہتے ہیں کہ یہ پانچ کام کے اسباب میں سے اہم ترین سبب گناہوں کا ارتکاب ہے، نافرمانیوں اور معصیتوں کا ارتکاب. طالب علم کے نفس اور حصول علم کے درمیان آڑ بن کر حائل ہو جاتا ہے. دیکھیے بعض لوگ کہتے ہیں کہ ہم کلاس میں جائیں تو ہم سیکھ نہیں پاتے، فوکس نہیں ہو پاتے. کچھ کہتے ہیں ہمیں تفسیر کی باتیں کچھ سمجھ نہیں آتی، کچھ کہتے ہیں کہ جب اس میں سے مسائل اخذ کرنے ہوتے ہیں وہ سمجھ نہیں آتے. یعنی جو کچھ اب یہاں بیٹھتے ہیں نا، آنے کو دل نہ کرے، ایک بیماری، آ گئے تو آ کے خوشی نہیں ہو رہی، یہ دو باتیں تو آسان ہیں نا. علم حاصل کرنے کو دل ہی نہیں کرا، کر دیا آ گئے تو یہاں آ کے فوکس نہیں ہو رہے. تیسری بات یہ کہ علم حاصل کرنے میں کوتاہ ہیں، سب کو بات سمجھ آ رہی ہے، آپ کو سمجھ نہیں آ رہی، مثلا جیسے اس وقت بھی. لیکن اب اس وقت تو ہم اس بات کو ایسے تو نہیں دیکھ رہے نا کہ علم لے رہے ہیں. پھر اسی طرح آپ اس علم میں سے اپنے لیے عملی پہلو نہ لیں، कोई भी इल्म के रास्ते की रुकावट उसकी वजह गुनाह होता है। मिसाल देती हूँ इमाम शाफी की, और ये जो हमारी एक सीरीज भी है गुनाहों के असरात, उसका लेक्चर भी है जिसपे इमाम इब्ने कईम के एक बुक मैंने पढ़ाई थी छोटी सी, गुनाहों के असरात, तो उसमें गालिबन 22+ थे। पहला ही ये था जो अभी बताने लगी हूँ। पहली गुनाहों की हलाकत जो बंदे पे पड़ती है इल्म से महरूमी, और उसमें आप जाके पढ़ भी लीजिएगा, छोटी सी बुक है, यकीनन लाइब्रेरी में भी होगी और बुक स्टोर में भी होनी चाहिए, कि इमाम शाफ़ी इल्म हासिल करने जा रहे थे, रास्ते में खूबसूरत औरत के ऊपर नज़र पड़ गई, ऐसे ही दिल में आ गया कि खूबसूरत औरत है, बस इतनी बात, रुके फिर भी नहीं, वहाँ जाके क्लास में बैठ गए अपनी स्कूल में। लेकिन आज तवज्जो कोई नहीं है, फोकस ही नहीं हो पा रहे, दिल में वो रात की सारे सरगर्मियाँ चल रही हैं, महफिलें चल रही हैं, वीकेंड पे जिधर जिधर गए वो चला, फिल्में देखी वो, अब क्या दिखे। क्लास ख़त्म हुई तो अपने उस्ताद के पास आ गए जिनका नाम था वकी, और इमाम शाफी जो थे ये शायर भी थे, तो वो शेर में कहते हैं कि शकौ तो इला वकी मिन सुए हिफ्जी, मैंने शिकायत की वकी अपने उस्ताद से अपने बैड हाफजे की, सुए हिफ्जी यानी मेमोराइज नहीं होता। उस्ताद ने पूछा भाई सुनाओ, कहते हैं आज मेरा क्लास में दिल नहीं लग रहा, मुझे कुछ याद नहीं हो रहा। उस्ताद ने पूछा भाई सुनाओ क्या बना, आज कोई खास बात हो गई? उसमें उन्होंने ये वाक्या सुना दिया कि बस एक खूबसूरत औरत पे नज़र पड़ी और दैट्स इट। तो फिर उसके बाद इमाम शाफी के उस्ताद ने क्या कहा था कि मैं तुमको नसीहत करता हूँ तरकुल मासी, गुनाहों को छोड़ दो, क्यों? इन्ना इल्म नूर, इल्म एक नूर है। कुछ शेर हैं वो लिखे हुए इस बुक में, आप देख सकते हैं, मैं अपनी मेमोरी से आपको बता रही हूँ, और कहते हैं कि ये वो नूर है कि जो अल्लाह कल्ब आसी को नहीं देता, गुनाहगार को अल्लाह इल्म का नूर नहीं देता, देगा भी तो छीन लेगा, या वो आंखें बंद कर लेगा, या चुंधिया लेगा, थोड़ा सा ले लेगा, पूरा नूर कब मिलेगा? जब पूरे गुनाह छुटेंगे। तो लिहाजा हर एक अपने लिए सोचे, क्या मुझे इल्म नाफे मिल रहा है? और अगली चीज़ इससे भी खूबसूरत है, नूरे बसीरत मिलता, एक बाहर का नूर होता है जो हमारी आंखें इस वक्त देख रही हैं, एक दिल का नूर है, ये तकवा से मिलता है। सूरत अल अनफाल आयत 29, या अय्युहल्लज़ीना आमनू इन तत्तकुल्लाह यजअल लकुम फुरकाना वयुकफ्फिर अन्कुम सय्यातिकुम वयग़फिर लकुम। ऐ लोगों जो ईमान लाए हो, अगर तुम अल्लाह से डरोगे वो तुम्हारे लिए हक और बातिल में फ़र्क करने की एक कुव्वत पैदा कर देगा और तुम्हारी बुराइयाँ तुमसे दूर करेगा। ये क्या होता है भाई फुरकान? आज बहुत सारे लोग हैं जो इसी तकलीफ़ का इजहार करते हैं, कहते हैं पता नहीं चलता कौन ठीक है कौन गलत है, कौन हक पे है कौन बातिल है, कौन कैसा, कोई सुनी सुनाई बातें, कोई प्रोपेगंडे, कोई आपको वहाबी कहता, कोई सुन्नी कहता, कोई शिया कहता, कोई कुछ कहता। अब आप क्या करें, किसकी सुने? आप तकवा डालें दिल में और अल्लाह से कहे, अल्लाह पूरे शहर में जो दीन की बात कर रहा है ना, जो वाकई ठीक है, जो वाकई कुरान सुन्नत के करीब है, तू मेरा दिल उसके लिए खोल दे। यकीन कीजिए तकवा आपको लीड करेगा उस जगह तक। ये वो चीज़ है जो फुरकान, हक और बातिल का फ़र्क। और इस पे अल्लाह के नबी ने एक बड़ी खूबसूरत दुआ सिखाई है, बल्कि मैं आपको भी कहूँगी पढ़ें, और स्पेशली ये जो नए लोग आ गए हैं, आपको क्या पता हम लोग कौन है, पता नहीं हम आपको क्या बना दें, पता नहीं आपकी जन्नत अपने ही नाम ना लौट कर लें, पता नहीं आपको कहाँ ले जाए। तो दुआ पढ़ा करें कि अल्लाहुम्मारिनल हक्का हक्कन वरज़ुक्ना इत्तबाहु, ए अल्लाह हक को हक करके दिखा, फिर मुझे उसकी पैरवी की भी तौफीक दे, वारिनल बातिला बातिलन और बातिल को बातिल करके दिखा, वरज़ुक्ना इज्तनाबहु और इससे बचने की इज्तनाब करने की तौफीक दे। रोज पढ़ के आया करें कि अल्लाह ये नूरुल कुरान वाले हमारा अकीदा ना खराब कर दें, ये हमें गलत तरीकों पे ना ले जाएं, पता नहीं हम तो वाकई अच्छी खासी जन्नत में जा रहे थे और इन्होंने पकड़ के हमें मुश्किलों वाली जन्नत में डाल दिया। सच्ची बात है, कुरान पढ़ने से पहले जन्नत हमारे लिए कितनी आसान थी, बिल्ली को पानी पिला दो जन्नत मिल गई, कुत्ते को पानी पिला दिया जन्नत मिल गई, किसी को स्माइल दे दिया जन्नत मिल गई। अब मुश्किल होगी, तो इस वक्त में फिर आपने इस दुआ को पढ़ना है। आप जब सबक पढ़े, तफसीर पढ़े, दुआ करके बैठा करें कि अल्लाह ये जो आज तफसीर करा रही हैं ये हमें भटका ना दें, और अल्लाह अगर ये हमें भटकाती हैं तो हमें हटा दें इनसे। और मैं आपको अपने ऊपर लेके कहूंगी, जिसको मेरी किसी बात पे शक है आप ये दुआ पढ़िए, और एहदिना सिरातल मुस्तकीम, आपको अपने खिलाफ टूल्स दे रही हूँ, सच्ची जो बात है। लेकिन तकवा वालों को अल्लाह फुरकान दे देता है। इस पे बीसियों बातें हो सकती हैं, लेकिन इस वक्त ज़रूरत भी नहीं और जगह भी नहीं है। अगली चीज़ देखिए, तकवा हर तंगी और उसरत से छुटकारे का रास्ता है। ज़िंदगी में बहुत सी तंगियाँ आती हैं, माल की तंगी, रिश्तों की तंगी, ज़िंदगी अजीरन होती है, रिश्तेदार आपसे नाराज़ हो जाते हैं, तो अल्लाह ताला मुत्तकी के लिए रास्ते बनाता है और उसको वहाँ से रिस्क देता है जहाँ से सोचा भी नहीं होता। सूरत अल्लाह की दो छोटी छोटी आयतें 2 और 3, वमै यत्तकिल्लाह यजल्लहू मखरजा व यरज़ुक्हू मिन हैसु ला यहतसिब, और जो अल्लाह से डरता है अल्लाह उसके लिए निजात का रास्ता बनाता है और उसको वहाँ से रिस्क देता है जहाँ से उसने गुमान भी नहीं किया होता। एक ताजिर का इन्होंने वाक्या लिखा है, बाद में डिटेल से पढ़ लीजिएगा। खुलासा क्या है कि इलेक्ट्रॉनिक का वो काम करते थे तो उसमें रिश्वत बहुत चलती थी, तो जब उनको पता चला कि रिश्वत लेना देना हराम है तो और कबीरा गुना है, तो उन्होंने कहा मैं आज से रिश्वत नहीं लूँगा। अब जब रिश्वत लेने से छोड़ा अपने आप को, तो गुमान क्या था कि सेल कम हो जाएगी। अल्लाह ताला ने इनकी इस नीयत के साथ क्या किया कि इनके पास एक होल सेलर आ गया। अब आपको था कि एक एक चीज़ बेचना, आप एक माइक बेचते हैं, दो बेचते हैं, सारे दिन में 6 बेच लेंगे। होल सेलर आया होगा, उसने शायद 100 माइक इकट्ठे ले लिए, ज़्यादा बिकता है, थोड़ा नफ़ा होता है लेकिन बरकत है। कहते हैं सिर्फ उस एक से मुझे इतनी माल मिल गया कि जिसने रिश्वत के माल को रिप्लेस कर दिया। तो ये अल्लाह के काम है, अल्लाह ताला हमें इसकी तौफीक अता फरमाए। जो सेकंड पैराग्राफ है ना, ये मैं आपके साथ पढ़ूंगी, बहुत ही खूबसूरत है, इसलिए जल्दी में रहना जाए। तो आइए देखते हैं, तकवा का मामला ये है। अब आप इसको हाईलाइट कर लें, तकवा का मामला ये है कि बंदा एक पहलू से तकवा अख्तियार करे और दूसरे तरफ से सुस्ती का शिकार हो जाए। कभी ऐसा होता है? एक मैटर में आप बहुत नेक है माशाल्लाह, जो नेकी आपको अच्छी लगती है आप उसमें खूब जमे हुए हैं, जो गुनाह आपको बुरा लगता है आप खूब बचे हुए हैं, लेकिन दूसरी तरफ सुस्त हैं। या किसी मामले में तकवा का मुजाहरा करे और किसी में ना करे, ऐसा भी होता है ना। बस एक फेवरेट सी नेकी होती है वो हम कर रहे हैं, या एक अनलाइकली सा गुनाह होता है वो छोड़ते हैं। कहते हैं कि अगर कोई ऐसा हो और अल्लाह के हुक्म और नहीं यानी अवामिर और नवाही में किसी मामले में हुक्म माने तो किसी में ना माने, तो ये तकवा नहीं है। बात वाजे? कितना सख्त क्राइटेरियन है, अल्लाह अकबर। ऐसे लगता है ऐसी छलनी है जिसमें से निकल ही नहीं पाते। और हर बंदे की ना एक शाकिला है। सूरत बनी इसराइल में अल्लाह ताला कहते हैं कुल्लु यामलु अला शाकिला, हर एक एक मनपसंद चीज़ होती है, फितरी बात है। किसी को रोज़े रखने अच्छे लगते हैं, इसी तरह गुनाहों में मिलान होता है, किसी को एक गुना अच्छा लगता है, किसी को दूसरा अच्छा लगता है। तो तकवा क्या है? हर गुना छोड़ो, आंखें भी मुत्तकी, कान भी मुत्तकी, हाथ भी मुत्तकी, ये मुराद है इसमें। फिर इसी का ऑपोजिट भी देखिएगा, बस अगर किसी बंदे को अल्लाह के वादे के एतबार से फौरन बदला मिल जाए या इसका नेमुल बदल मिलने में देर हो जाए, तो बंदे को इसके बारे में अपने नफ्स का मुहासबा करना चाहिए। तो आपने पीछे भी इतने जो फायदे पड़े तकवा के, आप कहते मुझे तो मिले ही नहीं। हो सकता है ना, अभी आप देखें ना, तकरीबन हमने 15 से ज्यादा पढ़ लिए। अब आप कहते हैं कि मैंने तो, अल्लाह ने कहा था ये भी मिलेगा तकवा में, ये भी मिलेगा, तो मुझे तो नहीं मिला। ऐसा हो तो ये कहते हैं कि फिर अपने अमल को चेक करो कि एक मामले में तुम मुत्तकी हो तो दूसरे में ना हो, ये मतलब है। पूरे तकवा को लेना है, तकवा की शर्तें और उसके अरकान क्या पूरे किए कि नहीं, हक अदा किया कि नहीं। जब बंदा कुछ पाबंदियों की परवाह करता है और कुछ की नहीं करता, अल्लाह के मना करदा उमूर में से बास से रुकता है और बास में लापरवाही का शिकार होता है, तो ऐसे शख्स को तकवा की कमालियत तक रसाई का मर्तबा हासिल नहीं हो सकता, और ना ही ऐसे शख्स का फिर अल्लाह की तरफ से अजर व सवाब के हासिल होने का हक बाकी रहता है। कोई जिसको ये बात समझ नहीं आई? कितनी खौफजदा करने वाली ऐसी बातें सुन के सहाबा घबरा जाते थे। जब आयत उतरी ना कि फत्तकुल्लाह, अल्लाह से डरो, तो साहबा परेशान हो गए, कितना डरो, हक का तो कहते ही, जितना उसे डरने का कहा अल्लाह के नबी कैसे हो सकता, हम तो उतना डरेंगे जितना हम डर सकते हैं। इतना घबराए, इतने परेशान हुए कि आयत उतरी के फत्तकुल्लाह मस्तता तुम, चलो उतना तो डरो जितना तुम डर सकते हो। यही बात इस वक्त आपके मेरे लिए ठीक है, हम अल्लाह से डरने को उतना हक अदा नहीं कर सकते, हम सिन प्रूफ नहीं हो सकते, लेकिन जितना डर सकते उतना तो डरें। हमारा रोग ये है कि हम उतना भी नहीं डरते जितना डर सकते हैं। चलिए खुद से सवाल लिखिए, क्या मैं अल्लाह से उतना डरती हूँ जितना मुझे डरना चाहिए? मैं गुनाह को छोड़ने की हर मुमकिन कोशिश करती हूँ फिर खुद को मजबूर करार देती हूँ? क्या गुनाहों को करने के मेरे उजर सच्चे हैं अल्लाह की नज़र में? इस तरह के 2-3 चुपते चुपते सवाल खुद से रात को बिस्तर पे लेट के पूछ लीजिएगा। अंदर से जवाब आएगा कि हम किस दर्जे के जन्नती हैं और किस दर्जे की اللہ نہ کرے جہنم سے گزر کے جنت میں آئیں گے، بچیں گے نہیں جب تک ہر پیپر میں پاس نہ ہو جائیں۔ دیکھیے شیطان نے صرف سجدے کا انکار کیا، کیا تھا؟ آپ کی آنکھ اگر گناہ کرتی ہے تو کیا اللہ صرف آنکھ کو جہنم میں ڈالے گا؟ سارا جسم جائے گا۔ زبان گناہ کرتی ہے تو سارا جسم جائے گا نا، تو ہم جڑے ہوئے اندر، لہٰذا ہر ممکن کوشش کریں، پھر بات بنے گی۔ اور آج دین کا یہ چون چون کا مربع ہی دکھ رہا ہے ہر طرف، فلاں حافظ صاحب ہے بس نماز نہیں پڑھتے، فلاں قاری ہے قرآن بہت اچھے ہیں گانے بھی ساتھ بڑے اچھے سنتے ہیں۔ یہ تقویٰ کی کمی، تقویٰ کے پورا دیکھیں بائی پارٹس تقویٰ نہیں چل سکتا، امپاسبل۔ آج اب مسلمانوں میں بائی پارٹ تقویٰ دکھے گا، آپ ممبر پہ بات کرتا دیکھیں آپ کو لگے گا یہ آج کے ولی اللہ، اور آپ جب ان کو ڈیل کرتے دیکھیں، معاملہ کرتے دیکھیں، کسی وقت کے رواج اور ملک کے قانون کی ہوتا ہے، کہتے ہیں اب یہ مجبوری تو پھر یہ تو آپ پہ کر ہی لیجیے۔ تو یہ ڈفرینٹ ڈائمینشن نہیں چلتی، بالکل وہی بات ہے کہ انسان بس بے خطر کود پڑے تو بات بنتی ہے، ورنہ آج کے دور میں میں تو ہاتھ کھڑے کر سکتی ہوں کہ پورا تقویٰ نہیں اختیار ہو سکتا۔ کوشش کرتے رہیے اور اللہ سے ڈرتے رہیے۔ اگلی چیزیں کہ کتنا خوبصورت فائدہ کہ معاملات میں آسانی ہوتی ہے تقویٰ سے۔ ہم چاہتے ہیں ہمارے معاملے آسان ہو جائیں، گھر والوں سے، لوگوں سے، انسانوں سے، تو اس کی دلیل سورۃ طلاق آیت 4، وَمَن يَتَّقِ اللَّهَ يَجْعَل لَّهُ مِنْ أَمْرِهِ يُسْرًا۔ اور اللہ سے دعا کروں گی آپ سب کے بھی معاملے آسان کر دے، اور اللہ تعالیٰ ہم سب کو تقویٰ کی اعلیٰ منزلوں پہ کھڑا کر دے۔ پھر اگلا فائدہ کیا ہے کہ برکتوں کا نزول ہوتا ہے متقی پر۔ سورۃ الاعراف آیت 96، وَلَوْ أَنَّ أَهْلَ الْقُرَى آمَنُوا وَاتَّقَوْا لَفَتَحْنَا عَلَيْهِم بَرَكَاتٍ مِّنَ السَّمَاءِ وَالْأَرْضِ۔ اگر بستیوں والے ایمان لے آتے اور تقویٰ اختیار کرتے تو ہم ضرور ان پر آسمان سے برکتیں کھول دیتے اور زمین سے بھی۔ آج برکتیں کیوں نہیں آتی ہمارے ملکوں میں؟ کیا ہمارے ملکوں کی زمین زرخیز نہیں ہے؟ کیا ہمارے ملکوں میں معدنیات نہیں ہے؟ سب ہے۔ اور آپ کو پتا کہ سعودی عرب میں تیل کے ذخائر کب ڈسکور ہوئے تھے؟ کسی کو پتا؟ پہلے سعودی عرب اتنا امیر ملک تو نہیں تھا، جب وہاں اسلامی شریعت نافذ ہوئی تھی اس کے بعد تیل نکلا۔ آج اب پاکستان میں اسلامی شریعت نافذ کریں، واللہ ہی تیل تو نہیں میں کہوں گی، میں سوچتی ہوں سونے اور ہیرے کی کانیں نکلیں گے ہمارے ملک میں۔ ہیں، اللہ نے پہاڑوں کے اوپر بھی تو سجانا تھا، چھپایا کہ تم تقویٰ اختیار کرو میں خزانے ابال دوں گا۔ بہت کچھ ہمارے ملک میں الحمدللہ، بس تقویٰ اللہ ہمیں دے دے تو برکتیں دیکھیے کتنی آتی ہیں۔ پھر اسی طرح سے جہاں تقویٰ کے ساتھ خیر ہے نا، تو پھر تقویٰ کا اپوزٹ کیا ہوتا ہے؟ فساد۔ تو فساد سے بگاڑ بھی ہے، اس کی دلیل سورۃ روم 41، ظہر الفساد فی البر والبحر بما کسبت ایدی الناس، کہ فساد پھیل گیا خشکی اور تری میں لوگوں کے کرتوتوں کی وجہ سے، اور وہ کام جو انہوں نے کیے تھے۔ اللہ تعالیٰ کیوں ایسا کرتے ہیں؟ تاکہ لوگ پلٹ آئیں۔ تو بہرحال دنیا میں آج جتنا شر فساد ہے وہ اسی وجہ سے۔ پھر دیکھیے تقویٰ ڈھال ہے، زندگی کے ہر موڑ پر حفظ و امان کی ضامن ہے۔ لوگ امام ضامن باندھتے ہیں نا بازو میں، آپ تقویٰ کا ضامن باندھ لے، تقویٰ اختیار کرے کہیں بھی مشکل میں ہوں گے۔ دیکھیے اس دنیا میں دشمن بھی ہیں ہمارے، حاسد بھی ہیں، رقیب بھی ہیں۔ اللہ کیا کہتے ہیں 120 سورۃ آل عمران، وَإِن تَصْبِرُوا وَتَتَّقُوا وَلَا يَضُرُّكُمْ كَيْدُهُمْ شَيْئًا۔ تم صبر کر لو، تم تقوی اختیار کر لو، ان کے مکر تمہیں کوئی نقصان نہیں دیں گے۔ اور میں کہتی ہوں ہم دین والے لوگ اگر صرف اس بات کو سامنے رکھ لینا، تو کم از کم ایک دوسرے کے خلاف لوگوں کو پرووک تو نہ کریں، یوٹیوب پہ جا جا کے ایک دوسرے کے خلاف بیانات تو نہ دیں۔ آپ کو ڈر ہے نا کسی سے، آپ تقوی اختیار کر لیں، جو کوئی کہتا ہے اس کو اللہ پہ ڈال دیں۔ یہ جو ہم صفائیاں پیش کرتے رہتے ہیں نا اپنی بہت ساری، نقصان کیا ہوتا ہے؟ یہی نقصان ہوتا ہے۔ تو تقویٰ رکھیے، اللہ دشمنوں سے بچائے گا۔ نبی صلی اللہ علیہ وسلم سے زیادہ کسی کے دشمن تھے؟ آپ تو دشمنوں کے نرغے میں پھنسے ہوئے تھے، تو کبھی دشمن آپ کا کچھ بگاڑ سکے؟ نہیں بگاڑ سکے، آپ کبھی نہیں بگاڑیں گے۔ اپنا کام کیجیے انشاءاللہ۔ لوگ کہتے ہیں صفائی پیش کریں، نہیں ہم نے ایسے نہیں سوچا تھا، ہم یہ نہیں، ہم وہ نہیں ہیں۔ ابھی اس ویکینڈ سے پہلے مجھے ایک تجربہ ہوا، میں نے سب سٹونر کے درس میں بھی سنایا تھا آپ کو، آئی ہو کیئرس، ایک سسٹر تھی، وہ بات لمبی تھی، سیدھی سی عورت تھی، تو مجھے کہنے لگی وہابی ہوتے ہیں، کون ہوتے ہیں، یہ ہوتے ہیں، وہ ہوتے ہیں۔ میں نے کہا پتہ نہیں کون ہوتے ہیں، مجھے تو نہیں پتہ۔ پھر بعد میں کہنے لگی کہ اچھا نور القرآن والے وہابی ہیں، میں نے کہا وہ کون ہوتے ہیں؟ پھر کہنے لگی فلاں مسجد والے کہتے ہیں نور القرآن والے وہابی ہیں، تو میں نے کہا وہ کہتے ہیں تو پھر آپ ان سے پوچھ لیجئے۔ یعنی وہ بیچاری جو اپنے دل کے تکلیف سے بہت کر رہی تھی، اب میں کیا کروں؟ مسجد کا نام بھی اس نے مجھے بتا دیا، میں جاؤں आपको छोड़ूं पढ़ाएं, आज कोई और पढ़ाए, रिकॉर्डिंग चलाए, मैं जरा इमाम साहब से बात करके आऊं, भाई हमने क्या वहाबियत देखी। बेवकूफ़ी है मेरी, मैं अपनी आकबत ख़राब करूंगी, अपना जो मुझे थोड़ा सा अजर को मिलना था या वो ज़ाया कर दूंगी। भाई जो कहता कहने दो, तुम्हें जो समझ आती है मान जाओ, नहीं करती तो ना करो। इसी तरह किसी ने बड़ा मज़े का कमेंट दिया हमारी इस बिल्डिंग के बारे में, ये लिंदे भगवानों का कमेंट है, कहते इस बिल्डिंग में ना जाना कभी, या इधर शिया या वहाबी हैं, यदि दो एक्सट्रीम है तो इधर का तो तुम रुख ना करना। तो भाई कहते रहिए, आपको क्या फ़र्क पड़ता है, तो आप अल्लाह पर डाल दीजिए। नबी ने कभी अपना दिफा नहीं किया, जिसको जो कहना है दिल खोल के कहे, इंशाल्लाह उसका भी फायदा ही होगा। वो कहते हैं ना, बदनाम हुए तो क्या नाम तो होगा, लोग इसी से सुन के आ जाते हैं, जरा देखे वहाबी कौन होते हैं। तो बहरहाल ये बेकार बातें होती हैं, कुछ नहीं होता, लोग कह दें तो उससे कुछ बात नहीं बनती।